أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى أهل بيته الطيبين الطاهرين وصحبه المنتجبين. 28ویں قرآن کریم کے جز کی پہلی سورہ، سورۃ المجادلہ ہم مکمل کر چکے ہیں. دوسری سورہ 28ویں جز کی سورۃ الحشر کا ہم آغاز کر رہے ہیں، ترجمہ اور مختصر وضاحت کا. اس سورہ مبارکہ کا پس منظر اس طرح سے ہے کہ غزوہ احد کے بعد تقریباً ہجرت کے چوتھے سال ایک یہودی قبیلہ جس کا نام بنو نذیر ہے، رسول اللہ کے ساتھ انہوں نے معاہدہ کیا ہوا تھا لیکن مختلف طریقوں سے اپنی خیانت کاریوں میں اور غداریوں میں شامل رہتے تھے. ایک مرتبہ ایک خون بہا کے مسئلے میں، کوئی قتل تھا اس کے مسئلے میں، رسول اللہ ان کے قبیلے میں تشریف لے گئے تو ان لوگوں نے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کو قتل کرنے کا منصوبہ بنایا، مگر اللہ تبارک و تعالی نے اپنے رسول کو ان کے منصوبے سے آگاہ کر دیا. اب جب اتنی بڑی خیانت، رسول اللہ کی جان لینے کا ارادہ، ان کا منصوبہ کھل کر سامنے آ گیا تو اللہ کے نبی نے ان کو مہلت دی چند دنوں کی اور کہا کہ تم مدینہ سے نکل جاؤ. تو یہ اپنا، ان کو یہ رعایت دی گئی کہ اپنا اسلحہ ساتھ نہیں لے جا سکتے اور باقی اپنے گھروں کا جو سامان لے کر جانا چاہے ساتھ وہ لے کر جا سکتے، اور اس طرح یہ قبیلہ بنو نذیر اس کو مدینہ سے نکال دیا گیا. اپنی خیانتوں کی وجہ سے اس پس منظر کو ذہن میں رکھتے ہوئے اس سورہ مبارکہ حشر کے معنی، ترجمہ اور مختصر وضاحت کی طرف انشاءاللہ توجہ فرمائی. بنام خدا رحمان رحیم، آسمانوں اور زمین میں موجود ہر شے اللہ کی تسبیح کرتی ہے اور وہی بڑا غالب آنے والا اور حکمت والا ہے. دو، وہی ہے جس نے اہل کتاب میں سے کفر اختیار کرنے والوں کو پہلے ہی حشر میں ان کے گھروں سے نکال دیا. حشر کہتے ہیں کسی چیز کو باہر نکالنا، جمع کر دینا، میدان حشر جس طرح آپ جانتے ہیں. تو یہاں پر ایک لفظ کی معنی کی طرف توجہ فرما لیں. اللہ فرما رہے ہیں اہل کتاب میں سے وہ لوگ جنہوں نے کفر اختیار کیا تھا. اس سے ہم کفر کا معنی بھی ذرا سمجھ سکتے ہیں کہ جب کسی کے پاس پیغام آتا ہے تو ہو سکتا ہے پیغام اسلام آنے سے پہلے وہ کسی اور دین پہ چل رہا ہو، انہی کو اہل کتاب کہا جاتا ہے، حضرت موسیٰ کے ماننے والے یا حضرت عیسیٰ کے ماننے والے. لیکن اسلام کا پیغام جس کے پاس آ جائے، اسی اللہ کا رسول جس اللہ نے عیسیٰ کو بھیجا، اسی اللہ کا رسول جس اللہ نے موسیٰ کو بھیجا، تو اب کوئی وجہ نہیں بنتی. اب یہ پیغام آ جانے کے بعد اگر کوئی اپنے تعصب یا کسی بھی غلط سبب سے کہے کہ میں نے اپنے سابقہ دین پہ رہنا ہے، میں نے نئے دین کو نہیں ماننا، یہ ہے کفر. لہذا اللہ فرما رہا ہے وہی ہے جس نے اہل کتاب میں سے، جن لوگوں نے کفر اختیار کر لیا تھا، ان کو پہلی ہی بے دخلی مہم میں، یعنی حشر کا ترجمہ کیا ہے ان کو بے دخل کرنا، ان کو نکالنا وہاں سے، یعنی وہی اللہ ہے جس نے ان کو ان کے گھروں سے نکال دیا، تمہارا گمان نہیں تھا کہ وہ نکل جائیں گے، مضبوط قلعوں میں رہا کرتے تھے اور مسلمانوں کو گمان تھا کہ یہ مدینہ، یہ اپنے قلعے نہیں چھوڑیں گے، یہ تو بڑے مضبوط ہیں. तुम्हारा गुमान नहीं था कि वो निकल जाएंगे, और वो ये समझे हुए थे कि उनके कले जो जिन कलों में वो रहते थे उनके कलए उन्हें अल्लाह के अजाब से बचा लेंगे, मगर अल्लाह का अजाब उन पर ऐसी जानिब से आया जहां से वो सोच भी ना सकते थे, और उनके दिलों में अल्लाह ने रोब डाल दिया। दीवारों से, दीवारें तो मजबूत हो सकती हैं, इंसान हमला करने वाला लश्कर उन्हें पार न कर सके, बाहर रुक जाए, लेकिन अल्लाह ने उनके दिलों में रोब डाल दिया, और मुसलमानों ने उनका मुहासरा किया हुआ था, वो बाहर निकल आए, हथियार डाल दिए। अल्लाह का अजाब ऐसी जानिब से आया जहां से वो सोच भी न सकते थे, कहां से आया, उनके दिलों में रोब डाल दिया, वो अपने घरों को अपने हाथों और मोमिनीन के हाथों से उजाड़ रहे थे। बस ऐ बसीरत रखने वालों, इबरत हासिल करो। ये आयत जब भी तिलावत करता हूं तो याद आ जाता है कि जैसे यहूदियों ने, अल्लाह ताला फरमाता है, अल्लाह के दीन की कदर नहीं की और बदकिरदार हो गए, मूसा अलैहिस्सलाम की तालीमात को छोड़ दिया, तो अल्लाह ने जलील और रुस्वा कर दिया और कौमों को उन पर मुसल्लत कर दिया। आज इत्तफाक से यौमुल कुद्स भी है। कुछ अरसा पहले, एक या दो साल पहले, एक अखबार में खबर पड़ी इंटरनेट पर, वेबसाइट पर, और वहां वीडियो भी मौजूद थी कि इसराइलियों ने फलस्तीन के किसी गांव वालों को हुक्म दिया कि इस गांव को खाली कर दो, इस पर इसराइल कब्जा करेगा, और उस वीडियो में दिखाया गया कि उस गांव के रहने वाले वो फलस्तीनी मुसलमान किराए पर बुलडोजर मंगाकर अपने घरों को गिरा रहे थे। अखबार के नुमाइंदे ने उनसे पूछा कि आप अपने घरों को क्यों गिरा रहे हैं, तो उन्होंने जवाब दिया कि हमने ये घर बड़ी मेहनत से, बड़ी आरजुओं से बनाए थे, लेकिन अब हमें पता है कि हमें ये जगह छोड़नी है, हम नहीं चाहते कि हमारे इन घरों में यहूदी आकर आबाद हों और वो इनसे इस्तफादा करें, लिहाजा हम अपने घरों को खुद ही तोड़ रहे हैं। वतिलकल अय्याम नुदाविलुहा बैनन्नास, अल्लाह फरमाता है, और ये वो अय्याम हैं जिन्हें हम लोगों के दरमियान फेरते रहते। अल्लाह की सुन्नत में कोई तब्दीली नहीं आती। आज मुसलमानों ने, मुसलमान आज उसी मकाम पर पहुंच गए, उन्हीं सिफात को अपने अंदर मुसलमान पैदा कर चुके जो रसूलुल्लाह के ज़माने में बनी इसराइल, मदीना के यहूदियों के अंदर पैदा हो गए, और अल्लाह ने उनकी खयानतों, उनकी तफरका अंदाजियों, उनकी बदकिरदारियों की वजह से उनको बिलाखिर जलील और रुस्वा की। अल्लाह का कानून याद रखिए, किसी के लिए तब्दील नहीं होता। अल्लाह ने मुसलमानों को इसी कुरान का परचम लेकर जब वो निकले, क्या इज्जत और क्या शान और शौकत अता फरमाई, दुनिया की भी और आखिरत का अजर तो था ही, लेकिन जब मुसलमानों ने इस दीन का नाम तो ले लिया और इस दीन की रूह उनके अंदर से निकल गई, तो आहिस्ता आहिस्ता वो जवाल शुरू हुआ कि जिसने आज हमें इस मकाम पर पहुंचा दिया। ये आयत पढ़ते ही वो खबर मुझे याद आ जाती है, क्योंकि इसके लफ्ज़ वही हैं। वो अपने घरों को अपने हाथों और मोमिनीन के हाथों से उजाड़ रहे थे, तो ऐ बसीरत रखने वालों, इबरत लो, और अगर अल्लाह ने उन पर जलावतनी लिख न दी होती तो उन्हें दुनिया में जरूर अजाब देता, और आखिरत में तो उनके लिए है ही जहन्नम का अजाब। अल्लाह ने दुनिया में इस कबीले के लिए ये सजा, इसका फैसला किया कि उनको मदीना से जलावतन कर दिया जाए। चार, ये क्यों हुआ? ये इसलिए कि उन्होंने अल्लाह और उसके रसूल के साथ दुश्मनी की, और जो अल्लाह से दुश्मनी करेगा तो अल्लाह यकीनन शदीद अजाब देने वाला है। अल्लाह के दुश्मनों का यही अंजाम होता है। पांच, ये इबरत की बातें हैं। ये यहूदी वो कौम है कि जिनके बारे में कुरान ने बताया अल्लाह ने तुम्हें फजीलत दी, तुम्हें तौरात दी, तुम्हारे अंदर नबुवत रखी, क्या क्या नेमतें, क्या क्या मोजजात तुम्हें दिए, लेकिन तुमने दीन को तहरीफ करके जब खराबियां शुरू की तो अब क्या हो गया? ये इसलिए कि उन्होंने अल्लाह और उसके रसूल से दुश्मनी की। और मैं बार बार अर्ज किया करता हूं कि किस रसूल से दुश्मनी की? जिसका अपनी किताबों के मुताबिक इंतजार कर रहे थे, सालों सदियों से इंतजार कर रहे थे कि आखिरी रसूल अल्लाह का आने वाला है और हम सबसे पहले उस पर ईमान लाएंगे। लेकिन जब कोई कौम करप्ट हो जाती है, नाफरमान हो जाती है, फिर जब इम्तिहान का वक्त आता है तो फैसला वही होता है जो बेईमान लोग किया करते हैं। ईमानदारों वाले फैसले फिर वो कौम नहीं कर सकते। ये सब कुरान की इबरतें। पांच, मुसलमानों से खिताब है, तुम लोग खजूर के जो दरख्त, तुम लोगों ने खजूर के जो दरख्त काट डाले या उन्हें अपनी जड़ों पर कायम रहने दिया, ये सब अल्लाह के हुक्म से था, और इसलिए भी ताकि फासिकों को रुसवा किया जाए, यानी यहूदियों को। ये क्या हुआ था कि जब मुसलमानों ने उनके किले का मुहासरा किया तो वहां पर बहुत सारे दरख्त थे। अब कुछ दरख्त उस मुहासरे के आड़े आ रहे थे, तो उस जंगी जरूरत के लिए उन दरख्तों को काट दिया गया, और जो आड़े नहीं आ रहे थे उनको नहीं काटा गया। इस पर यहूदियों ने भी और मदीना के मुनाफिकों ने भी रसूलुल्लाह के खिलाफ और उनके साथियों के खिलाफ प्रोपेगेंडा शुरू कर दिया कि ये लोग तो जमीन में फसाद बर्पा कर रहे हैं, दरख्तों का क्या कसूर है, दरख्त क्यों काट रहे हैं। आप देखें बेईमानों का प्रोपेगेंडा कैसे होता है। अल्लाह ने फरमाया ये जो तुमने काटे और जो तुमने छोड़े अल्लाह का हुक्म था, और ये इसलिए भी था ताकि फासिक रुसवा हो जाए और उनको जलील होकर निकलना पड़े बाहर। छह, और उनके जिस माल को अल्लाह ने अपने रसूल की आमदनी मिल्कियत करार दे दिया, इसे कहते हैं माल फ़ै, फा या हमजा, जिस वो माल के जो अल्लाह बगैर जंग के दुश्मनों का माल अपने नबी की मिल्कियत में दे देता है, और उसकी तकसीम फिर इस आयत में कुछ बताई गई जिसकी तफसीलात फिक्र की अहकाम की किताबों में मौजूद है। और उनके जिस माल को, यानी माल गनीमत जिसे माल फ़ै कहा जाता है, को अल्लाह ने अपने रसूल की आमदनी करार दिया, उसमें तुम्हारा यानी मोमिनों का हक नहीं है, क्योंकि उसके लिए ना तो तुमने घोड़े दौड़ाए, तुम्हें जिहाद नहीं करना पड़ा, और ना ऊंट, लेकिन अल्लाह अपने रसूलों को जिस पर चाहता है गालिब कर देता है, और अल्लाह हर चीज पर खूब कादिर है। ये जो अब माल आया है ये रसूलुल्लाह को अल्लाह ने दे दिया है, रसूलुल्लाह जिस तरह चाहेंगे इसको तकसीम फरमाएंगे, इसकी तरफ इशारा अगली आयत में आ रहा है। आयत नंबर 7, अल्लाह ने उन बस्ती वालों के माल से जो कुछ भी अपने रसूल की आमदनी करार दिया है, वो अल्लाह और रसूल और करीबी तरीन, यानी रसूल के करीबी तरीन रिश्तेदारों और यतीमों और मिस्कीनों और मुसाफिरों के लिए है, ताकि वो माल तुम्हारे दौलतमंदों के दरमियान ही गर्दिश न करता रहे, और रसूल जो तुम्हें दे दें वो ले लो, और जिससे वो तुम्हें रोक दें उससे रुक जाओ, अल्लाह का तकवा इख्तियार करो, अल्लाह यकीनन शदीद अजाब देने वाला है। यानी ये माल अल्लाह के रसूल के इख्तियार में है, और अल्लाह के रसूल इसको जिस तरह तकसीम करेंगे, जितना वो तुम्हें दें ले लो, जिससे तुम्हें रोक दें रुक जाओ, और उसमें फिर एतराज ना करो, तकवा इख्तियार करो, वरना अल्लाह शदीद अजाब देने वाला है। عرض کیا کہ اس کی تقسیمات کی تفصیلات وہ اپنی جگہ پر خطب میں بیان کر دی گئی۔ آٹھ، یہ مال فیء ان غریب مہاجرین کے لیے بھی ہے جو اپنے گھروں اور اموال سے بے دخل کر دیے گئے، وہ جو اپنا سب کچھ چھوڑ کر مکہ سے مدینہ ہجرت کر کے آ گئے تھے، اور ظاہر ہے کہ ان کی مالی حالت بڑی شدید خراب ہو گئی۔ اب یہ جو مال غنیمت آئیں گے، رسول اللہ ایک حصہ ان کو بھی عطا فرمائیں گے۔ ان غریب مہاجرین کے لیے بھی ہے جو اپنے گھروں اور اموال سے بے دخل کر دیے گئے، اور جو اللہ کے فضل اور اس کی رضا کے طلبگار تھے، یعنی یہ جو انہوں نے گھر چھوڑا تھا مکہ سے مدینہ آئے تھے، یہ کوئی دنیا کے لیے نہیں آئے تھے، یہ فقط اللہ کی رضا کے لیے آئے تھے اور اللہ اور اس کے رسول کی مدد کرتے ہیں، یعنی دین کی مدد کرنے کے لیے انہوں نے ہجرت کی تھی۔ اولئک هم الصادقون، اور یہ لوگ سچے ہیں، یہی لوگ سچے ہیں جن کا عمل سب کچھ چھوڑ دینا اللہ اور اس کے رسول کے لیے ان کی صداقت کی گواہی دے رہے۔ نو، اور دوسرا گروہ کون سا؟ اور جو پہلے سے اس گھر میں مقیم اور ایمان پر قائم تھے، یعنی مدینہ والے انصار، وہ اس سے محبت کرتے ہیں جو ہجرت کر کے ان کے پاس آیا ہے، اور جو کچھ ان کو دے دیا گیا ہے وہ اس سے اپنے دلوں میں کوئی خلش نہیں پاتے، یعنی یہ مہاجرین اور یہ انصار جو رسول اللہ ان کو دے دیتے ہیں، کیونکہ حقیقی مومن ہے، ان کے دلوں میں کوئی خلش پیدا نہیں ہوتی کہ ہمیں زیادہ دیا تو ہمیں کم دیا، اور وہ اپنے آپ پر دوسروں کو ترجیح دیتے ہیں۔ یہ انصار کی صفت، خاص طور پہ جنہوں نے ایک بے مثال مدد کی اپنے مہاجر بھائیوں کی اللہ کے نبی کے حکم پر، وہ اپنے آپ پر دوسروں کو ترجیح دیتے ہیں اگرچہ خود محتاج ہوں۔ ایثار کا جذبہ ان کے دلوں میں ایمان کی وجہ سے کمال پر پہنچ چکا ہے، اپنے آپ پر دوسروں کو ترجیح دے دیتے ہیں، اور جو اپنے نفس کے بخل سے بچا لیا گیا بس وہی کامیاب لوگ ہیں۔ انسان کے اندر سے ایک بخل، ایک کنجوسی اسے روکتی ہے دوسرے کی مدد کرنے سے، اپنا مال دوسرے کو دینے سے۔ اللہ فرما رہا ہے جو اس صفت سے جس کو بچا لیا گیا، جس میں یہ بخل کی صفت نہیں ہے، اور عطا کرتا ہے، اپنے اوپر دوسروں کو ترجیح دے دیتا ہے، یہی لوگ کامیابی پانے والے ہیں۔ دس، اور جو ان کے بعد میں آئے ہیں، سب سے پہلے کون تھے؟ مہاجرین، پھر انصار، اور اس کے بعد اب قیامت تک آنے والے لوگ، ان کی صفت اللہ تعالیٰ کیا بتا رہا ہے، خوب توجہ کے ساتھ سنیے۔ اور جو ان کے بعد آئے ہیں کہتے ہیں، یعنی یہ دعا مانگتے ہیں، اے ہمارے رب، ہماری مغفرت فرما اور ہمارے ان بھائیوں کی بھی مغفرت فرما دے جو ہم سے پہلے ایمان لا چکے ہیں۔ یہ اب اللہ ان کی تعریف فرما رہا، پہلے ایمان لا چکے کون؟ جن کا پہلے ذکر ہوا، مہاجرین اور انصار۔ یہ بعد میں آنے والے جو دعا کرتے ہیں، اے ہمارے رب، ہماری بھی مغفرت فرما دے اور ہمارے ان بھائیوں کی بھی جو ہم سے سبقت لے گئے ایمان میں، اور ہمارے دلوں میں ایمان لانے والوں کے لیے کوئی کینہ اور عداوت اور دشمنی نہ رکھنا۔ اے ہمارے رب، تو یقیناً بڑا مہربان اور رحم کرنے والا ہے۔ گیارہ، کیا آپ نے ان منافقوں کو نہیں دیکھا؟ یہ کون تھے؟ یہ عبداللہ ابن ابی کی، رئیس المنافقین کی سربراہی میں ایک بہت بڑا گروہ تھا مدینہ میں، انہوں نے بنو نذیر کو یہ پیغام بھجوایا کہ مت ماننا رسول اللہ کی بات، مت چھوڑنا اپنے گھروں کو، ہم تمہارے ساتھ دیں گے۔ بڑی انہوں نے پکی گارنٹی دی کہ اگر مسلمان تم سے لڑے، ہم تمہارے ساتھ مل کے مسلمانوں سے لڑیں گے، لہذا پکے ہو جاؤ، ڈٹ جاؤ۔ ایسے ہوتے ہیں شیطان منافق، اور اگر تم مدینہ سے نکالے گئے، ہم بھی مدینہ تمہارے ساتھ چھوڑ دیں گے۔ اللہ ان منافقوں کی حالت بیان فرما رہا کہ انہوں نے پہلے ان سے وعدے کیے، پھر جب ان کا بیڑا غرق ہو گیا تو نہ جنگ کی نہ ان کے ساتھ مدینہ چھوڑا ان بے ایمان منافقوں نے، کیونکہ منافق اپنے مفاد کے پیچھے ہوتا ہے، وہ دیکھتا ہے جو پارٹی جیت رہی ہے اس کے ساتھ مل جاتا ہے. 11، کیا آپ نے ان منافقوں کو نہیں دیکھا جو اپنے اہل کتاب کافر بھائیوں سے، منافق وہ کفار جنہوں نے اوپر سے کلمہ پڑھا اندر سے بھی کافر ہیں، اور وہ یہودی جنہوں نے رسول اللہ کے دین کا انکار کر دیا، دونوں کو اللہ کافر کہہ رہا ہے، اپنے اہل کتاب کافر بھائیوں سے، یعنی یہ دونوں بھائی ہیں ایک جیسے، کہتے ہیں اگر تمہیں نکالا گیا تو ہم بھی تمہارے ساتھ ضرور نکل جائیں گے، اور تمہارے بارے میں ہم کبھی بھی کسی کی بات ہرگز نہیں سنیں گے، ہم تمہارے ساتھ، اور اگر تمہارے خلاف جنگ کی گئی تو ہم ضرور بالضرور تمہاری مدد کریں گے، لیکن اللہ گواہی دیتا ہے کہ یہ لوگ یقیناً جھوٹے ہیں، یہ جھوٹے وعدے کر رہے ہیں. 12، یہ اب اللہ بتا رہا ہے مومنوں کو، اگر وہ نکالے گئے تو یہ ان کے ساتھ نہیں نکلیں گے، اور اگر ان سے جنگ کی گئی تو یہ ان کی مدد نہیں کریں گے، اور اگر یہ ان کی مدد کے لیے آ بھی جائیں تو ضرور پیٹھ پھیر کر بھاگ جائیں گے، پھر ان کی مدد نہیں کی جائے گی، کوئی ان کی مدد کے لیے نہیں آئے گا. اللہ مسلمانوں سے کہہ رہا ہے آیت نمبر 13 میں، ان کے دلوں میں اللہ سے زیادہ تمہاری، اے مسلمانوں تمہاری ہیبت بیٹھ گئی، تم سے ڈرتے ہیں. اگر اللہ سے ڈرتے ہوتے تو یہ حرکتیں کیوں کرتے؟ تم سے ڈرتے ہیں. ان کے دلوں میں اللہ سے زیادہ تمہاری ہیبت بیٹھی ہوئی ہے، یہ اس لیے کہ یہ لوگ نافہم ہیں، ان کو سمجھ ہی نہیں کہ بندوں سے نہ ڈرو اللہ سے ڈرو. 14، یہ سب اکٹھا ہو کر تم سے نہیں لڑیں گے، مسلمانوں کو اللہ بتا رہا، مگر کیسے لڑیں گے؟ کلا بند بستیوں یا دیواروں کے پیچھے سے. یہ جانتے ہیں کہ مومن جان ہتھیلی پہ رکھ کے لڑتا ہے، اسے پرواہ نہیں ہوتی موت آ جائے، یہ ڈرتے ہیں، دنیا سے محبت کرنے والے ہیں، لہذا یہ اپنے قلعوں کے پیچھے دیواروں کے پیچھے سے تم سے جنگ کریں گے، تمہارے سامنے آنے کی ان میں جرات ہی نہیں. ان کی آپس کی لڑائی بھی شدید ہے، یعنی ان یہودیوں کے آپس میں اختلافات بھی بہت زیادہ ہیں. کاش آج کے مسلمان بھی اکٹھے ہو جاتے تو عالم کفر اکٹھا ہو کے نہ لڑ پاتا مسلمانوں کے ساتھ، آپس میں لڑ پڑتے، اختلاف کر لیتے، لیکن یہ تب ہوتا کہ جب امت رسول اللہ اکٹھی ہوتی. لیکن افسوس جو اس زمانے میں یہودیوں کی حالت تھی، آج ہماری حالت ہوئی پڑی، آج ہمارے دلوں میں ڈر بیٹھ گیا ہے، مسلمانوں کے دلوں میں غیر مسلم طاقتور اسلحے کے بنا پر ظلم کرنے والی طاقتوں کا دل میں ڈر بیٹھا ہوا ہے، جرت ختم ہو گئی، گروپس میں فرقوں میں بٹے ہوئے ہیں اور مار کھا رہے ہیں، اور جب تک اصلاح نہیں کرتے کھاتے رہیں گے. یہ تو ان کی اللہ بتا رہا تھا، یہودیوں کی صفت بتا رہا ہے. ان کی آپس کی لڑائی بھی بہت شدید ہے، آج فرقوں کی ہماری لڑائی بھی بہت شدید ہے. آپ انہیں متحد سمجھتے ہیں لیکن ان کے دل منتشر ہیں. آپ سمجھ رہے ہیں یہودی اکٹھے ہیں، منافق اکٹھے ہیں، نہ، ان کے دل منتشر ہیں، یہ تو ایک مفاد کے چکر میں اکٹھے نظر آ رہے ہیں، ورنہ جب آپ کو دیکھیں گے جیتتا ہوا یہ اکٹھے نظر نہیں آئیں گے. آپ انہیں متحد سمجھتے ہیں لیکن ان کے دل منتشر ہیں، یہ اس لیے ہے کہ وہ عقل سے کام لینے والے نہیں ہیں. یعنی جو لوگ آپس میں مل کے بیٹھ جائیں لیکن ان کے دل آپس میں اکٹھے نہ ہو، دلوں میں تفرقہ ہو، اللہ تعالیٰ کہہ رہے ہیں یہ وہ قوم ہے جن میں عقل ہی نہیں ہے، چونکہ اتحاد تب ہوتا ہے جب دل سے ہو، نہ کہ کسی دعوت میں ظاہری طور پہ اکٹھے نظر آئیں اور جب دعوت چھوڑ کے جائیں تو اپنے ساتھیوں کے پاس جا کر کہیں ان منحوسوں کی دعوت میں شرکت کر کے آ رہا ہوں. جیسے آج کل بعض مسلمان فرقے ایک دوسرے کے بارے میں ٹی وی چینل پر اکٹھے ہو کے بیٹھ جاتے ہیں، بڑے مسکراتے ہوئے، میک اپ ہوا ہوا ہے، اور جناب سوالوں کے جواب مسکرا مسکرا کے دے رہے ہیں، اور جب اٹھ کے جاتے ہیں اپنی عوام میں کہتے ہیں بس کیا کروں، منوسوں میں پھنس گیا تھا میں. اللہ تعالیٰ کہہ رہے ہیں یہ اس لیے کہ یہ عقل نہیں رکھتے، अगर इनमें अकल होती तो दीन ने जो मुश्तरका उसूल बताए हैं उस पर इकट्ठे हो जाते, इकट्ठा होने की कोशिश करते और डट कर दुश्मनान इस्लाम के सामने सीसा पिलाई दीवार बनकर खड़े हो जाते, एक दूसरे पर नुक्ते लगाकर अपनी अपनी आवाम को खुश करके। एक एक दिन एक तरफ से आवाज होती है हमने गोल कर दिया, दूसरी तरफ उसी की बेइज्जती हो जाती जिसने पहले दिन गोल किया था, तो दूसरे नारा मारते आज हमने गोल कर दिया, इस पे खुश है कि इस्लाम बड़ी तरक्की कर रहा है, और दूसरी तरफ कश्मीर फलस्तीन इन प्रोग्रामों से उनको बड़ा फायदा हो रहा है, बड़ा इस्लाम मजबूत हो रहा है और उम्मत की ताकत बढ़ रही है कि सारी कौम बैठकर टीवी चैनल पर प्रोग्राम देख रही है कि एक दूसरे पे नुक्ते कैसे लगाए जाते हैं और एक दूसरे को नीचा कैसे दिखाया जाता है। अफसोस, सद अफसोस, आप उन्हें इकट्ठा मुत्तहिद समझते हैं लेकिन इनके दिल मुंतशिर हैं, ये सिफत बता रहा है अल्लाह, ये इसलिए कि वो अकल से काम लेने वाले नहीं है। जिसमें भी ये सिफत हो, जाहिरी तौर पे मिलके बैठे हुए हैं, दिल अलग अलग है, बेअकल। 15, कुरान ने तो कहा था मुश्तरकात पे इकट्ठे हो जाओ, नहीं हुए। 15, उन लोगों की तरह जिन्होंने इससे कुछ ही मुद्दत पहले अपने अमल का वबाल चख लिया और उनके लिए दर्दनाक अजाब है। किसी उससे पहले कौम की तरफ इशारा है जिनको अपनी जंग में रसूलुल्लाह से शिकस्त खानी पड़ी, जैसे उनके साथ हुआ है तुम्हारे साथ भी वैसा होने, इनके साथ भी वैसा होने वाला। 16, ये बिल्कुल गोया जैसे शैतान करता है, वो क्या शैतान की तरह जब उसने इंसान से कहा काफिर हो जा, फिर जब वो काफिर हो गया तो कहने लगा मैं तुझसे बेजार हूं, मैं तो आलमीन के परवरदिगार से डरता हूं। ये मुनाफिक शैतान है, इन्होंने पहले उनसे कहा बनू नजीर वालों से हम तुम्हारे साथ हैं, जब वो डट गए इनके वादों में आकर बाद में मदीने से निकलना पड़ा तो ये कहने लगे हम तुम्हारे साथ नहीं जाएंगे। मुनाफिक शैतान होता, लेकिन अल्लाह के पास दोनों का अंजाम एक जैसा। 17, फिर इन दोनों का अंजाम ये हुआ कि दोनों जहन्नमी हो गए जिसमें वो हमेशा रहेंगे और जालिमों की यही सजा है। 18, ऐ ईमान वालो अल्लाह से डरो और हर शख्स को ये देखना चाहिए कि उसने कल यानी कयामत के लिए क्या भेजा है, क्या अमल किया, और अल्लाह से डरो जो कुछ तुम करते हो अल्लाह यकीनन उससे बाखबर है। 19, और उन लोगों की तरह ना हो जाना जिन्होंने अल्लाह को भुला दिया तो अल्लाह ने उन्हें खुद फरामोशी में मुबतला कर दिया। उन्होंने अल्लाह को भुलाया, समझे हम बड़ी अच्छी जिंदगी गुजार रहे हैं, असल में अल्लाह ने उन्हें अपना आप भुला दिया। कि मैं समझाने के लिए मिसाल दूं, अगर कोई बंदा पहले समझदार हो फिर अचानक खुदा न खास्ता नशे पे लग जाए, लोग समझाएं नहीं समझता तो देखने वाले कहते हैं इसे ना समझाओ, ये तो अपने आप को भूल गया, इसको तो अपना वजूद भी भूल गया, अपना दुश्मन बना बैठा। ये अल्लाह कहना चाह रहा है, जो अल्लाह को भूलता है असल में खुद को भूल जाता, क्यों अल्लाह के अजाब की तरफ हरकत शुरू कर देते। ऐ ईमान वालों उनकी तरह ना हो जाना जिन्होंने अल्लाह को भुला दिया तो अल्लाह ने उन्हें खुद फरामोशी में मुबतला कर दिया, यही लोग फासिक हैं। जो अल्लाह को भूलता है वो फिस्क फजूर गलत काम करता है। 20, अहले जहन्नम और अहले जन्नत बराबर नहीं हो सकते, अहले जन्नत ही कामयाब है, वो काम करो जो जन्नती लोगों के काम है, जहन्नमियों वाले काम फिस्क फजूर ना करो। 21, कुरान की शान में अल्लाह आयत बयान फरमा रहा है, अगर हम इस कुरान को किसी पहाड़ पर नाजिल करते तो आप उसे अल्लाह के खौफ से झुककर पाश पाश रेजा रेजा होता हुआ देखते, जरूर देखते, और हम ये मिसालें लोगों के लिए इसलिए बयान करते हैं शायद वो फिक्र करें। ये वही बात है जो गुजर चुकी, इस कुरान के बाद और किस बात पर ईमान लाएंगे। सबसे ज्यादा तासीर अल्लाह ने कुरान में रखी है, और अगर दिल पत्थर ना हो गया हो, दिल अगर तअस्सुब की हट धर्मी का शिकार ना हो, तो सबसे ज्यादा अकली और ठोस और यकीनी दलाइल पर मबनी और बेहतरीन मिसालों पर मबनी किताब अल्लाह का कुरान। ये अल्लाह एक यानी मिसाल दे रहे, जैसे हम अपने रोजमर्रा कलाम में कहते हैं ये तो पत्थर से भी ज्यादा सख्त है, अगर पत्थर को भी ये कहा जाता तो शायद वो भी रेजा रेजा हो जाता। ये हम अपनी रोजमर्रा जुबान में मुहावरा बोलते, और कुरान अरबों की रोज़मर्रा की ज़ुबान में नाजिल हुआ। ये पहाड़ पाश पाश हो जाता आप देखते, लेकिन इनके दिल ऐसे सख्त हैं कि इन पर कुरान का असर नहीं हो रहा। हमारे लिए भी यूं ही है, अगर दिल आयात कुरान का हमारे दिलों के साथ कनेक्शन कायम नहीं होता और हमारे दिलों पे असर नहीं होता, हालत हमारी भी ख़तरनाक है। 22, अब यहाँ पे अल्लाह तबारक व तआला की तौहीद और उसके चंद सिफाती नामों का तज़करा है। वही अल्लाह है जिसके सिवा कोई माबूद नहीं, वो गैब व शहूद यानी ज़ाहिर व गायब का जानने वाला है, वही रहमान रहीम है। 23, वही अल्लाह है जिसके सिवा कोई माबूद नहीं, वही बादशाह है नहायत पाकीज़ा हर ऐब से पाक, सलामती अमन देने वाला, सलामती देने वाला, अमान देने वाला, निगहबान, बड़ा ज़बरदस्त, बड़ी ताकत वाला, बड़ा गालिब आने वाला, अजीज, बड़ी ताकत वाला, जब्बार, अलमुतकब्बिर तकब्बुर वाला, किब्रियाई वाला। पाक है अल्लाह उस शिर्क से जो ये लोग करते हैं, ये सिफात उसकी है। 23, 24, वही अल्लाह ही खालिक मुजिद पहली बार पैदा करने वाला और सूरतें बनाने वाला है, मुसव्विर हसीन तरीन नाम सिर्फ उसी के लिए है, जो कुछ आसमानों और ज़मीन में है सब उसकी तस्बीह करते हैं, और वो बड़ा गालिब आने वाला और हिकमत वाला है। सूरह मुमतहना, मुमतहना कहते हैं जिसका इम्तिहान लिया जाए मोमिना औरतें, इनका जिक्र आगे आ जाएगा। बनाम खुदाए रहमान रहीम, इस सूरह का पस मंज़र क्या है? मुसलमानों का और कुफार का मारका जारी है, जंगें जारी हैं, हालात जंग हैं। कुछ लोग जो मोमिन हैं वो उस तरह बेईमान मुनाफिक भी नहीं है, लेकिन किसी वजह से कुफार के साथ राबते में। एक साहबी था रसूलुल्लाह का, जिसके बारे में ये आयात नाजिल हुई, उसके बीवी बच्चे मक्का में थे और मक्का वालों ने उसके बीवी बच्चों के साथ गोया कि उनका ख्याल रखा, तो उसने इस एहसान का बदला देने के लिए एक ख़त लिखा और एक औरत को दिया कि छुपा के मक्के ले जाओ और मक्के वालों को बताओ कि रसूलुल्लाह तुम पर हमले की तैयारी कर रहे हैं। ये उनके एहसान का बदला उतारना चाह रहा था। अल्लाह के नबी को अल्लाह ने खबर दे दी, वो औरत पकड़ी गई और अल्लाह के नबी ने इस सहाबी को बुलाया और कहा कि ये काम तुमने क्यों किया? तो इसने कहा कि चूँकि मेरे बीवी बच्चे वहाँ पर थे, मैंने उन्होंने एहसान किया था उन पर, मैंने उनके एहसान का बदला देना चाहा और मैंने कोई ख़यानत का इरादा नहीं किया था, यानी उस तरह का मुनाफिक ये नहीं था। बहरहाल ये आयात उतरी, मुसलमानों को ख़बरदार कर दिया कि जब हालत जंग है तो दुश्मनों के साथ ऐसे ताल्लुकात नहीं रखने होते। ए ईमान वालो, बनाम खुदा रहमान रहीम, आयत नंबर 1, ए ईमान वालो तुम मेरे और अपने दुश्मनों को हामी ना बनाओ, अपने दोस्त औलिया ना बनाओ, तुम उनकी तरफ मोहब्बत का पैगाम भेजते हो, हालांकि जो हक तुम्हारे पास आया है उसका वो कुफर कर चुके, इनकार कर चुके, तुम मोहब्बत के पैगाम भेज रहे हो, और वो रसूल को और तुम्हें इस जुर्म में जला वतन कर दिया, उन्होंने वतन से निकाल दिया। जुर्म क्या था तुम्हारा? कि तुम अपने रब अल्लाह पर ईमान लाए हो। ऐसा ना करो ऐ मोमिनो, अगर तुम मेरी राह में जिहाद करने और मेरी खुशनुदी हासिल करने के लिए निकले हो तो ये काम उनको दोस्त ना बनाओ। तुम छुप छुपा कर उनकी तरफ मोहब्बत का पैगाम भेजते हो, हालांकि जो कुछ तुम छुपाते हो और जो कुछ जाहिर करते हो उन सब को मैं यानी अल्लाह बेहतर जानता हूं। तुम में से जो भी ऐसा करे वो सीधे रास्ते से भटक गया, बहक गया। 2, अगर वो तुम पर काबू पा ले, अब अल्लाह बता रहे तुम तो बड़े प्यार आ रहे हो तुम्हें उन पर, अगर वो तुम पर काबू पा ले तो क्या करेंगे? अगर वो तुम पर काबू पा ले तो वो तुम्हारे दुश्मन हो जाएंगे, वो नहीं प्यार करेंगे, और बुराई के साथ तुम पर दस्त दराजी और जबान दराजी करेंगे और ख्वाहिश करने लगेंगे कि तुम भी कुफर इख्तियार कर लो, इस्लाम को छोड़कर वापस चले जाओ। 3, तुम्हारे रिश्तेदारियां اور تمہاری اولادیں تمہیں ہرگز کوئی فائدہ نہیں دیں گی جن کی وجہ سے تم اب ادھر رابطے کر رہے ہو. قیامت کے دن اللہ تمہارے درمیان جدائیاں ڈال دے گا, نہ کوئی تمہارے رشتہ دار رشتہ دار رہیں گے, نہ تمہاری اولادیں کوئی تمہارے کام آئیں گی, اور جو کچھ تم کرتے ہو اللہ اسے خوب دیکھنے والا ہے. چار, تم لوگوں کے لیے ابراہیم علیہ السلام اور ان کے ساتھیوں میں بہترین نمونہ ہے. جب ان سب نے اپنی قوم سے کہا ہم تم سے اور اللہ کے سوا جنہیں تم پوجتے ہو ان سے بیزار ہیں, یہ تبرہ کا معنی, حضرت ابراہیم اور ان کے ساتھیوں نے بت پرست قوم سے برات کی, ہم تم سے اور اللہ کے سوا جنہیں تم پوجتے ہو ان سب سے بیزار ہیں, ہم نے تمہارے عقائد کا کفر کر دیا, ہم تمہارے مشرکانہ عقائد کو نہیں مانتے, اور تمہارے اور ہم اور ہمارے اور تمہارے درمیان ہمیشہ کے لیے بغض اور عداوت ظاہر ہو گئی ہے. یہ تب ہوتا ہے جب تبلیغات ساری ہو چکے, حق اتمام حجت ہو جائے, پھر بھی وہ لوگ اگر مسلمانوں کو نقصان پہنچا رہے ہو, لڑنے پر آمادہ ہو, پھر اب مسلمان کو نہیں چاہیے کہ اندر اندر ان سے محبت کے جذبات رکھے اور پیغامات بھیجے. اللہ کہہ رہا ہے ابراہیم اور اس کے ساتھی تمہارے لیے اسوہ حسنہ ہے. انہوں نے کیا کہا تھا؟ انہوں نے کہا تھا اب اگر تم اس دین کو قبول نہیں کر رہے, بت پرستی نہیں چھوڑ رہے, تو پھر ہماری طرف سے بھی جان لو کہ ہمارے اور تمہارے درمیان ہمیشہ کے لیے بغض اور عداوت ظاہر ہو گئی ہے, اب جنگ ہوگی, اب چھپ چھپ کے مذاکرات مسلمان نہ کرے ان سے, بغض اور عداوت ظاہر ہو گئی جب تک کہ تم اللہ کی وحدانیت پر ایمان نہ لے آؤ. البتہ ابراہیم نے اپنے باپ یعنی چچا سے کہا تھا میں آپ کے لیے مغفرت ضرور چاہوں گا اور مجھے آپ کے لیے اللہ کے پاس کوئی اختیار نہیں ہے کہ میں استغفار کروں اور اللہ آپ کو چھوڑ دے, مجھے کوئی اختیار نہیں ہے. اور پھر قرآن نے بتایا جب حضرت ابراہیم پہ واضح ہو گیا تو پھر انہوں نے برات کر دی. اس سے دعا ان مسلمانوں نے اللہ سے کیا مانگی, حضرت ابراہیم کے ساتھیوں نے, اے ہمارے رب ہم نے تجھ پر بھروسہ کیا اور تیری ہی طرف رجوع کرتے ہیں اور ہمیں تیری ہی طرف پلٹ کر آنا ہے. پانچ, وہی دعا جاری ہے, اے ہمارے رب تو ہمیں کفار کی آزمائش میں نہ ڈالنا, یعنی کفار کو اللہ آزماتا ہے کہ وہ بعض لوگوں پہ ظلم کرتے ہیں, اے اللہ ان کافروں کے لیے وہ آزمائش ہمیں نہ بنانا کہ کفار ہم پر مسلط ہو جائیں, اور ہماری مغفرت فرما دے. اے ہمارے رب یقیناً تو بڑا غالب آنے والا حکمت والا ہے. چھ, بے شک انہی لوگوں میں تمہارے لیے اسوہ حسنہ ہے, اچھا نمونہ ہے. مسلمانوں کو حضرت ابراہیم اور ان کے ساتھیوں کا مثال دی جا رہی, کس کے لیے نمونہ ہے؟ ان کے لیے جو اللہ اور روز آخرت کی امید رکھتے ہیں, وہ اللہ کے دیے ہوئے نمونے کو فالو کریں گے, اور جو کوئی روح گردانی کرے تو اللہ یقیناً بے نیاز ہے, اسے کوئی ضرورت نہیں اور لائق حمد ہے. ساتھ, اب مسلمانوں سے کہا جا رہا ہے کہ تم اللہ کا حکم مانو, بیچ بیچ میں محبتوں کے پیغام اور کافروں سے رابطے نہ رکھو, اللہ تمہیں ان قریب غلبہ دے دے گا اور وہ سب تمہیں مل جائیں گے, تمہارے رشتہ دار اور وہ محبتیں تمہاری دوبارہ بحال ہو جائیں گی, لیکن اب اگر کرو گے حالت جنگ میں تو ہو سکتا ہے کفار اپنے پلاننگ میں کامیاب ہو جائے اور جنگوں میں کامیاب ہو جائے. ابھی محبتیں نہ جتاؤ, ابھی اللہ کی بات مانو. ممکن ہے کہ اللہ تمہارے اور ان لوگوں کے درمیان جن سے تم اب دشمنی کر رہے ہو محبت پیدا کر دے, جب تم جیت جاؤ گے نا تو وہ خود ہی تمہارے ساتھ تمہارے سامنے آ جائیں گے, خود ہی چاہیں گے تمہارے ساتھ دوستیاں کریں. ابھی نہ کرو, حالت کفر میں وہ مسلط ہو گئے تو وہ تمہیں بھی واپس کافر بنا دیں گے. پوری پالیسی, اب یہاں پہ کفار کے ساتھ ریلیشن شپ کیسی ہونی چاہیے, وہ جو جنگ میں ہے اسلام کے دشمن ہیں سازشیں کرتے ہیں ان کے ساتھ کیا رویہ ہونا چاہیے, اور وہ کہ جو ہیں تو کافر غیر مسلم لیکن مسلمانوں کے ساتھ جنگ نہیں کرتے ان کے ساتھ کیا رویہ ہونا چاہیے, ان آیات میں اللہ نے بتایا. آیت نمبر 7 دوبارہ تکرار کر دوں، ممکن ہے کہ اللہ تمہارے اور ان لوگوں کے درمیان جن سے تم دشمنی کر رہے ہو محبت پیدا کر دے، اور اللہ بہت قدرت والا ہے اور اللہ بڑا بخشنے والا رحم کرنے والا ہے. 8، جن لوگوں نے دین کے معاملے میں تم سے جنگ نہیں کی اور نہ ہی تمہیں تمہارے گھروں سے نکالا ہے، اللہ تمہیں ان کے ساتھ احسان کرنے اور انصاف کرنے سے نہیں روکتا. ان کے ساتھ اچھا سلوک کرو، اللہ یقیناً انصاف کرنے والوں سے محبت کرتا ہے. 9، اللہ تو یقیناً تمہیں صرف ایسے لوگوں سے دوستی کرنے سے روکتا ہے جنہوں نے دین کے معاملے میں تم سے جنگ کی ہے، جو تمہارے دین کے دشمن، دشمنی کی وجہ دین ہے تمہارا، اور تمہیں تمہارے گھروں سے نکالا ہے اور تمہاری جلا وطنی پر ایک دوسرے کی مدد کی ہے، سپورٹ کیا ایک دوسرے کو، اور تم مجبور ہوئے گھروں سے نکلنے پر. ان کے ساتھ خبردار، اللہ تمہیں کہہ رہا ہے، ان کے ساتھ نہ یاریاں لگانا، ان کے ساتھ نہ خفیہ پیغام تبادلہ کرنا. آج کے مسلمانوں کو بھی کہا جا رہا ہے، قیامت تک قرآن پالیسی دیتا ہے، لیکن ظاہر ہے قرآن کی پالیسی وہ مانے گا جس کے دل میں اللہ اور رسول اور قیامت پر ایمان ہو. جو پیدائشی مسلمان ہو لیکن باقی سارے افکار و نظریات کہیں اور سے آئے ہوں، اس سے یہ توقع بھی نہیں ہے، وہ تو بہت خطرناک مخلوق ہے. اللہ تعالیٰ مسلمانوں کو ایسے بظاہر مسلمان اور اندر سے دنیا پرست، اللہ ان کے شر سے مسلمانوں کو نجات عطا فرمائے. اور جو ان لوگوں سے دوستی کرے گا تو ایسے ہی لوگ ظالم ہیں. 10، اے ایمان والو، جب ہجرت کرنے والی مومنہ عورتیں تمہارے پاس آ جائیں تو تم ان کا امتحان کر لیا کرو، یعنی دیکھ لیا کرو کہ واقعی ایمان لے آئی ہیں یا کوئی دھوکہ مکاری، کوئی جاسوسی خدا نخواستہ وہ کرنے تو نہیں آئی، چونکہ ظاہر عورتوں کے لیے زیادہ دل نرم ہو جاتے ہیں. جب ہجرت کرنے والی مومنہ عورتیں تمہارے پاس آ جائیں تو تم ان کا امتحان کر لیا کرو، اللہ ان کے ایمان کو بہتر جانتا ہے. پھر اگر تمہیں معلوم ہو جائے کہ وہ ایماندار ہیں تو انہیں کفار کی طرف واپس نہ بھیجنا. وہ جو معاہدہ ہوا تھا وہ مردوں کا ہوا تھا، عورتوں کو واپس نہیں بھیجنا. نہ وہ ان کافروں کے لیے حلال ہیں اور نہ کافر ان کے لیے حلال ہیں، مومنہ عورت کافر کے عقد میں نہیں رہ سکتی. اور جو کچھ انہوں نے خرچ کیا، یعنی جو ان کے شوہروں نے کافروں نے ان کو حق مہر دیا ہے، وہ ان کو ادا کر دو. اور جب تم ان عورتوں کے مہر انہیں ادا کر دو تو ان سے نکاح کر لینے میں تم پر کوئی گناہ نہیں. ان مسلمانوں سے کہا جا رہا ہے اگر مومنہ عورتیں آ گئی ہیں، کافر شوہر ان کے ہیں، ان کا حق مہر واپس کر دو جو کافر نے پے کیا تھا، اور اب تم پر کچھ گناہ نہیں، تم ان مومنہ عورتوں سے نکاح کر سکتے ہو. اور کافر عورتوں کو اپنے نکاح میں نہ رکھو. اگر کوئی بیوی وہاں رہ گئی ہے اس حکم کے آنے کے بعد، اب اس کافر بیوی کو فارغ کر دو. مومن عورت اور مومن مرد ایک دوسرے کے حلال ہیں، کفار کے لیے حرام ہے. اور جو کچھ تم نے خرچ کیا ہے مانگ لو، اپنا تم بھی انہیں واپس کرو اور تم بھی اپنا ادا کیا وہ حق مہر واپس مطالبہ کرو. اور جو کچھ انہوں نے خرچ کیا کفار نے وہ بھی تم سے مانگ لے. یہ اللہ کا حکم ہے، وہ تمہارے درمیان فیصلہ کرتا ہے، اور اللہ بڑا علم رکھنے والا حکمت والا ہے. 11، اور اگر تم میں سے، یعنی تمہاری کوئی بیوی کوئی عورت نکل کر کفار کی طرف چلی جائے، پھر تمہاری باری آ جائے، یعنی مال غنیمت لینے کی، تو یعنی مسلمانوں کے پاس مال غنیمت آئے، تو ایسے افراد جن کی بیویاں کفر اختیار کر کے چلی گئی ہیں واپس کافروں کی طرف، تو جن لوگوں کی بیویاں چلی گئی ہیں انہیں اتنا مال ادا کرو جتنا ان لوگوں نے خرچ کیا ہو، یعنی تاکہ وہ اور بیوی کو حق مہر دے کر اس سے نکاح کر لیں. بڑے مال کی کمی کے ایام تھے، کچھ نہیں ہوتا تھا. اور اس اللہ سے ڈرو جس پر تم ایمان رکھتے ہو. 12، اے نبی، اب رسول اللہ سے خطاب ہے، جب مومنہ عورتیں اس بات پر آپ سے بیعت کرنے کے لیے آپ کے پاس آئیں کہ وہ اللہ کے ساتھ کسی کو شریک نہیں ٹھہرائیں گی، یہ بتایا جا رہا ہے کہ ان چیزوں پر اے رسول آپ نے عورتوں سے بیعت لینی ہے کہ جو کہیں کہ ہم آپ کی بیعت کرنا چاہتی ہیں. کس بات پر، کس کس بات پر بیعت کریں گی؟ کہ وہ اللہ کے ساتھ کسی کو شریک نہیں ٹھہرائیں گی، نہ چوری کریں گی، نہ زنا کا ارتکاب کریں گی، یہ برائی عام تھی، اور نہ اپنی اولاد کو قتل کریں گی، یعنی جب حمل ٹھہر جاتا تھا تو بچے ضائع کروانا اور انہیں قتل کر دینا، تاکہ چونکہ شادیاں نہیں ہوتی تھی زنا ہوتا تھا، اور نہ اپنے ہاتھ پاؤں کے آگے کوئی بہتان گھڑ کر لائیں گی، یعنی کسی اور کا بچہ ہوتا تھا کہتی تھی یہ تو اس کا بچہ ہے، جھوٹ گھڑ لیتی تھی، یہ حرکتیں اب یہ عورتیں نہیں کریں گی، اس پر آپ ان سے بیعت لیں گے، اور نیک کاموں میں اے رسول آپ کی نافرمانی نہیں کریں گی، اگر اس بات پر آپ کی بیعت کریں تو ان سے بیعت لے لیں اور ان کے لیے اللہ سے مغفرت طلب کریں، اللہ یقیناً بخشنے والا مہربان ہے۔ 13ویں اور آخری آیت سورہ ممتحنہ، یہ ممتحنہ وہ عورتیں جن کا امتحان لیا جائے گا کہ وہ واقعاً مومن ہے یا مومن نہیں ہے۔ اے ایمان والو، اس قوم سے دوستی نہ رکھو جس پر اللہ غضبناک ہوا ہے، جو آخرت سے اس طرح مایوس ہیں جیسے کفار اہل قبور سے مایوس ہیں، جیسے کافروں کو یقین ہے نا کہ قبروں والے مر گئے اب واپس نہیں آئیں گے، ان لوگوں سے دوستی نہ رکھو جو آخرت سے کافروں کی طرح مایوس ہیں، اور وہ کون ہے؟ منافق۔ تم ان منافقوں کے ساتھ دوستیاں نہ رکھو، ان سے بچ کر رہو۔ سورہ صف، بنام خدا رحمان رحیم، جو کچھ آسمانوں اور جو کچھ زمین میں ہے سب اللہ کی تسبیح کرتے ہیں، اور وہ بڑا غالب آنے والا حکمت والا ہے، ساری کائنات کا ذرہ ذرہ اپنے خالق کی تسبیح کرتا ہے۔ دو، یہ سورت کا آغاز ہے اللہ کی تعریف کے ساتھ، اے ایمان والو تم وہ بات کہتے کیوں ہو جو کرتے نہیں، یہ جہاد کے بارے میں بات ہو رہی ہے بنیادی طور پر۔ ویسے تو ہر جگہ بندہ جو کہے اس کا عمل اس کی بات کی تصدیق نہ کرے تو اس آیت کی زد میں آتا ہے، وہ اللہ کو یہ انتہائی ناپسند ہے کہ وہ کہے انسان جو اس نے کرنا نہیں ہے۔ ہو رہا کیا تھا؟ کچھ منافق کہتے تھے ہم جہاد کریں گے، اور جب ٹائم آتا تھا بہانے بنا کر بھاگ جاتے تھے۔ اب چونکہ یہ سب مسلمانوں کے اندر ہی مکس تھے، ان پوری جماعت کو اللہ پکارتا ہے اے ایمان والو کہہ کر، کہہ رہا ہے کہ یہ جو تم نے دعویٰ کیا ہے کہ تم ایمان لے آئے ہو، تو پھر یہ کیا کہ جو کہتے ہو وہ کرتے نہیں؟ اے ایمان والو تم وہ بات کہتے کیوں ہو جو کرتے نہیں ہو؟ 3، اللہ کے نزدیک یہ بات سخت ناپسندیدہ ہے کہ تم وہ بات کہو جو بات تم کرتے نہیں ہو۔ 4، بے شک اللہ ان لوگوں سے محبت کرتا ہے جو اس کی راہ میں صف بستہ ہو کر اس طرح لڑتے ہیں گویا وہ سیسا پلائی ہوئی دیوار ہے، مرسوس، وہی سیسے کے ساتھ جس کو مضبوط کر دیا جاتا ہے، ایسی دیوار جو توڑی نہیں جا سکتی، اللہ ان کو پسند کرتا ہے جو دشمن کے سامنے ڈٹ جاتے ہیں ایسی دیوار کی طرح جو نہیں ٹوٹے گی۔ کیوں کہتے ہو ہم جہاد کریں گے اور جب ٹائم آتا ہے تو نہیں کرتے؟ 5، اور جب موسیٰ نے اپنی قوم سے کہا، یعنی اللہ تعالیٰ بتا رہا ہے جو موسیٰ اور عیسیٰ جن قوموں کی طرف آئے جیسے انہوں نے تنگ کیا، تم اے مسلمانوں ایسا نہ کرو، تم اپنے رسول کا ساتھ دو، اور جب موسیٰ نے اپنی قوم سے کہا اے میری قوم تم مجھے کیوں اذیت دیتے ہو، کیوں مجھے تنگ کرتے ہو، حالانکہ تم جانتے ہو کہ میں تمہاری طرف اللہ کا بھیجا ہوا رسول ہوں۔ اب اللہ فرماتا ہے تو جب وہ ٹیڑے ہو گئے، یعنی جب خود ٹیڑے ہوئے موسیٰ کی بات نہیں مانی، تو اللہ نے ان کے دلوں کو ٹیڑا کر دیا، یہ اللہ کا قانون ہے جو ہم پیچھے کئی دفعہ بیان کر چکے، ان کے دلوں میں مرض ہے، اللہ نے مرض بڑھا دیا، یہ سبب انسان خود ہوتا ہے، اس کی اپنی بےمانی سبب بنتی ہے، اللہ کا قانون اسے اور بےمانیوں میں دھکیل دیتا ہے، اور اگر وہ نیکی کو چنے تو اللہ کا قانون اسے نیکیوں کی طرف توفیقات میں اضافہ بن جاتا کر ہو جاتا ہے اس کے لیے۔ تو جب انہوں نے جب وہ ٹیڑے ہو گئے تو اللہ نے ان کے دلوں کو ٹیڑا کر دیا، اور اللہ فاسق قوم کو ہدایت نہیں دیتا، یہاں بھی وہ اشارہ ہے، اللہ جو کہتا ہے جسے چاہتا ہے ہدایت دیتا ہے، یا کہہ رہا ہے اللہ فاسق کو ہدایت نہیں دیتا۔ سب آیتوں کو اکٹھا کرے تو پتہ چل جائے گا کہ جو اللہ کہتا ہے جسے چاہتا ہے ہدایت دیتا ہے، جسے چاہتا ہے گمراہ کرتا ہے، اس کا مطلب کیا ہے؟ فاسقوں ظالموں کو ہدایت نہیں دیتا، اور جو ہدایت کے طالب ہوں انہیں ہدایت دے دیتا ہے جو ہر دھرم نہیں ہوتے. چھ, اور جب عیسیٰ ابن مریم نے کہا اے بنی اسرائیل میں تمہاری طرف اللہ کا رسول ہوں اور اپنے سے پہلے تورات کی کتاب تورات کی تصدیق کرنے والا ہوں اور اپنے بعد آنے والے رسول کی خوشخبری دینے والا ہوں جس کا نام احمد ہوگا. حضرت عیسیٰ نے بھی خبر دی تھی, پہلے بھی خبر موجود تھی, آخری رسول کی خوشخبری سنائی گئی تھی, اور اسی وجہ سے یہ مدینہ کے بد نصیب یہودی رسول اللہ کا انتظار کر, یہ ہجرت کر کے آئے تھے اپنے وطن چھوڑ کر اس سرزمین پر جس کے بارے میں ان کو بتایا گیا تھا کہ اللہ کا آخری نبی آئے گا. لیکن بد نصیبی دیکھیے, فسق و فجور, بےمانی, کرپشن, اللہ کی نافرمانی, یہ انسان کو اتنا خراب کر دیتی ہے کہ جب جس کا انتظار ہو رہا ہو جب وہ آتا ہے, وہ تو اللہ کا نمائندہ ہے, وہ تو تمہاری تمہیں مفت کی جنت کی ٹکٹیں نہیں دے گا جیسی تمہارے بےمان علماء سو نے تمہارے پیسے کھا کر تمہیں بنا کر دے دیے. وہ تو وہی کہے گا نا جیسے قرآن کہہ رہا ہے, قرآن کی آیات نے جو جنت بتانے جانے کا طریقہ بتایا وہ بتائے گا, شارٹ کٹ تمہیں نہیں بتائے گا. تو جب ان بےمانوں کے پاس, یہودیوں کے پاس اللہ کا رسول آیا جس کا انتظار کر رہے تھے, رسول کی باتیں سن کے انہوں نے کہا یہ تو گھاٹا ہی گھاٹا ہے, یہ تو ہم نہ سود کھا سکتے ہیں تو نہ ہماری, یہ تو کہتے ہیں جنت میں اس طرح نہیں جاؤ گے, تمہیں فلان فلان کام کرنے پڑیں گے, یہ وہ رسول ہے ہی نہیں. اور یہی بات آخری امام, امام مہدی علیہ الصلوۃ والسلام جب وہ تشریف لائیں گے تو ایسا ہی ہونے والا ہے, بے ایمان ان کو قبول نہیں کریں گے. بھلا جو رشوتیں کھا کھا کر موٹا دمبا بن کے بیٹھا ہوا ہے وہ کیسے امام زمانے کو قبول کرے گا؟ وہ تو کہے گا یہ ہے ہی نہیں امام, کیونکہ اسے پتا ہوگا یہ سارے میرے اندر سے جو چربی میں نے بنائی ہے نکال کے باہر رکھ دیں, سارا جو میں نے حرام کھایا نکال لیں گے, یہ تو علی کا بیٹا ہے, یہ تو علی کا بیٹا ہے, یہ تو مجھے نہیں چھوڑے گا. تو بے ایمان جتنے ہوں گے وہ پہلے سے جان لیں وہ وہی کریں گے امام زمانہ کے ساتھ جو یہودیوں نے رسول اللہ کے ساتھ کیا تھا, دونوں انتظار کر رہے تھے. بے ایمان کا انتظار تب تک ہوتا ہے, اس کے قصیدے تب تک ہوتے ہیں جس کا وہ انتظار کر رہا ہوتا ہے جب تک وہ آ نہ جائے. جب وہ اللہ کا نمائندہ آتا ہے تو یہ بے ایمان بجائے قصیدے پڑھنے کے اس کا دشمن بن جاتا ہے. فاعتبروا یا اولی الابصار, تو عبرت لو اے بصیرت رکھنے والو, عبرت لو. قرآن مجید سے بڑھ کر کون عبرتوں کا درس سکھائے گا؟ اور جب عیسیٰ ابن مریم نے کہا اے بنی اسرائیل میں تمہاری طرف اللہ کا رسول ہوں اور اپنے سے پہلے یعنی تورات جو ہے اس کی تصدیق کرنے والا ہوں اور اپنے بعد آنے والے رسول کی خوشخبری دینے والا ہوں جن کا نام احمد ہوگا, پس جب وہ ان کے پاس واضح دلائل لے کر آئے تو کہنے لگے یہ تو جادو ہے. بنی اسرائیل نے کہا یہ تو جادوگر ہے. ساتھ, اور اس سے بڑھ کر ظالم کون ہوگا جو اللہ پر جھوٹ بہتان باندھے جبکہ اسے اسلام کی طرف دعوت دی جا رہی ہو. اب یہ یہودیوں سے کہا جا رہا ہے کہ تمہیں اب جس کے تم منتظر تھے, جس کی خوشخبریاں تمہیں سنا چکے ہیں اللہ کے نبی, جس کے انتظار میں تھے, اب جب وہ آ کے تمہیں اسلام کی طرف, کہ جو اصل میں موسیٰ کا دین بھی وہی ہے عیسیٰ کا دین بھی وہی ہے, اب اس دین کی طرف تمہیں دعوت دے رہا ہے, تو اس سے بڑھ کر ظالم کون جو اللہ پر جھوٹ بہتان باندھے جبکہ اسے اسلام کی دعوت دی جا رہی ہو, اور اللہ ظالم قوم کی ہدایت نہیں کرتا. ظالموں, ابھی تک تو تم انتظار کر رہے تھے اور اب کہتے ہو کہ ایمان نہیں لانا, یہ نبی نہیں ہے, اللہ پہ جھوٹ باندھتے ہو. آٹھ, یہ لوگ چاہتے ہیں کہ اپنے منہ سے اللہ کے نور کو بجھا دیں, یعنی اپنے پروپیگینڈوں سے رسول اللہ پر بہتان تراشی کر کے یہ جادوگر ہے, یہ مجنون ہے, یہ فلان ہے, یہ تو وہ نبی نہیں ہے, یہ تو یہ, اس طرح کی باتوں سے وہ اپنے منہ کی پھونکوں سے چاہتے ہو کہ اللہ کے نور کو بجھا دیں, اور اللہ اپنے نور کو پورا کر کے رہے گا چاہے کافروں کو برا ہی لگے, انہیں پسند نہ آئے, اللہ اس نور کو پورا کر کے چھوڑے گا. نو, وہی ہے جس نے اپنے رسول کو ہدایت और दीन हक के साथ भेजा ताकि उसे तमाम अदियान पर गालिब कर दे, चाहे मुशरिकों को नागवार ही गुजरे। अल्लाह इस दीन को गालिब करके छोड़ेगा। उस जमाने में, रसूलुल्लाह के जमाने में भी फतुहात दी अल्लाह ने, और वो जो मजाक उड़ाते थे, चाहे वो मुशरिक और काफिर हो, चाहे वो यहूद हो, सब पर अल्लाह ने नबी को गलबा दिया। और इस आयत का मुकम्मल गलबा पूरी दुनिया पर, इस्लाम का गलबा इमाम महदी अलैहिस्सलाम के ज़माने में अल्लाह तबारक व तआला लोगों को दिखाएगा और ये वादा पूरा करेगा। 10, ए ईमान वालो, क्या मैं तुम्हें, अब इसे ज़रा गौर से सुनिए, ये अल्लाह बता रहा है कि अगर निजात चाहते हो तो क्या तरीका है उसका। ये कुरान है, और वो जो सुनी सुनाई जन्नत की टिकटें, जैसे पहली कौमों में बेईमान दीन बताने वाले बेचते थे और आज मुसलमानों में बेच रहे हैं, उनकी बातों को ज़रा जहन में रखिए और ज़रा अल्लाह को देखिए, सुनिए कि अल्लाह क्या कह रहा है। इंशाल्लाह के कुरान अपने सामने आपके होगा और आप देख रहे होंगे। सूरत सफ आयत नंबर 10, ए ईमान वालो, अल्लाह ईमान वालों से डायरेक्ट खिताब फरमा रहा, ए ईमान वालो, क्या मैं ऐसी तिजारत की तरफ तुम्हारी रहनुमाई करूं, ऐसी तुम्हें इन्वेस्टमेंट बताऊं, तिजारत बताऊं, जो तुम्हें दर्दनाक अजाब से निजात दे देगी, दिलवा देगी, ऐसी तिजारत बताऊं, ऐसी इन्वेस्टमेंट बताऊं। 11, क्या है वो तिजारत, ये कि तुम अल्लाह पर और उसके रसूल पर ईमान ले आओ, दिल से मान लो, और क्या सबूत होगा दिल से मानने का, और अपनी जानों से और अपने अमवाल से अल्लाह की राह में जिहाद करो, दीन की सरबलंदी के लिए अपनी अकल, अपनी सलाहियतें, अपनी खिदमात, अपने माल, अपना वक्त लगाओ अल्लाह के रास्ते में। दुनिया के लिए नहीं तुम्हें खल्क किया गया कि तुम समझते हो बड़ा ज़हीन हूं मैं, बड़ा माल बना रहा हूं, बनाओ, अल्लाह से जुड़े बगैर मत बनाओ, ताकि इस माल को इस तरह लगा सको जो दुनिया में भी तुम्हारे काम आए और आखिरत में भी तुम्हारी निजात का बायस बने। अल्लाह कह रहा है अपनी जानों और अपने मालों से अल्लाह की राह में जिहाद करो, अगर तुम जान लो तो तुम्हारे लिए यही बेहतर है, अगर तुम्हें समझ आए तो अल्लाह की बात, ये तुम्हारे लिए बेहतर है, अन करीब पछताओगे अगर ये तिजारत अल्लाह के साथ तुमने ना की। अपना सब कुछ खुदा की राह में लगाओ, दीन को सरबलंद करो, वरना सिर्फ गुज़श्ता लोगों की कुर्बानियां और कारनामे सुनकर जो दीन के लिए उन्होंने किए, सिर्फ नारे मारने से और वाह वाह करने से अल्लाह ताला तुम्हें उन वाला अजर नहीं देगा। अल्लाह पर और उसके रसूल पर ईमान ले आओ और अपनी जानों और अपने अमवाल से राह खुदा में जिहाद करो, अगर जान लो तो यही तुम्हारे हक में बेहतर है। काश ये बात समझ आए, बाकी जो ढकोसले सुनता है इंसान उनको छोड़े, अल्लाह की बात को सुने कि कैसे दर्दनाक अजाब से निजात मिलेगी, अल्लाह क्या करेगा अगर तुम ये काम करोगे। आयत नंबर 12, वो तुम्हारे गुनाहों की मगफिरत कर देगा और तुम्हें ऐसी जन्नतों में दाखिल करेगा जिनके नीचे नहरें जा रही हैं, और अबदी जन्नतों में, अबदी हमेशा की जन्नतों में पाकीजा बेहतरीन मकानात, यही बड़ी कामयाबी है, ज़ालिकल फौज़ुल अज़ीम। 13, और दूसरी भी, यानी ये तो आखरत की है, अगर तुम हकीकी मोमिन बन जाओ और तुम अपनी जाने और माल अल्लाह के दीन के लिए, उस मकसद के लिए सर्फ करो, तो दुनिया में भी अल्लाह तुम्हें खुशखबरी देता है। और दूसरी जिसे तुम पसंद करते हो, अल्लाह की तरफ से मदद और जल्द हासिल होने वाली फतह, नस्र मिन अल्लाह व फतहुन करीब, और मोमिनों को खुशखबरी सुना दीजिए ऐ रसूल, अल्लाह उनको यह फतह देगा, लेकिन वो तिजारत जानों और माल से अल्लाह के रास्ते में जिहाद। ये है कुरान, पता नहीं क्यों कहते हैं समझ में नहीं आता ये कुरान, पता क्यों समझ में नहीं आता, इसलिए कि जो नजरियात जहन में बन चुके हैं, जब उनसे, वो तो समझ रहा मैं तो, मेरी जन्नत कन्फर्म हुई हुई है, कुरान में देखता है यहां तो कुछ कोशिश भी करनी है, फिर जाता है अपने पीर के पास कि आपने तो कहा था हमने एक दफा नारा मार लिया तो हमारी जन्नत पक्की होगी, तो ये कुरान में तो कुछ और लिखा हुआ है। तो वो बेईमान आगे से कहता है कुरान के तो 70-70 माने होते हैं, तुम्हें क्या समझ आएगा कुरान, क्योंकि अगर सच बताए तो फिर ये मुरीद कहेगा बेईमान तूने मुझे क्यों जन्नत की टिकट दी हुई है। जैसे गुज़श्ता अकवाम के बेईमान अपनी कौमों को शॉर्टकट्स बताकर पैसे खाने के लिए उनको जन्नत की टिकटें दिया करते थे, आज भी बेईमान ऐसे ही लगे हुए। और मैं बेईमान इसलिए कहता हूं कि आयात कुरान को खोलकर बयान नहीं करते कि इधर भी तो देखो अल्लाह ने जन्नत का क्या रास्ता बताया, फिर तुम्हें जुरत नहीं होगी कि तुम उससे हटकर कोई रास्ता जन्नत का लोगों को बताओ कि ये करो तो तुम सीधे जन्नत में चले जाओगे। अनकरीब अल्लाह की बारगाह में सब पेश होने वाले हैं। और मोमिनों को खुशखबरी दे दीजिए, आखिरी आयत सूरह सफ की आयत नंबर 14, ऐ ईमान वालो अल्लाह के मददगार बन जाओ। हम में से हर एक, मैं आप, हम देखें हम किस काम से अल्लाह की मदद कर रहे हैं, क्या सिर्फ अपने पेट और अपनी दुनिया की ख्वाहिशात की मदद कर रहे हैं। अल्लाह की मदद करो, ऐ ईमान वालो अल्लाह के मददगार बन जाओ, जिस तरह ईसा इब्ने मरियम ने हवारियों से जो उनके साथी थे कहा कौन है जो राह खुदा में मेरा मददगार बने। हवारियों ने कहा हम अल्लाह के मददगार हैं। तो बनी इसराइल की एक जमात तो ईमान लाई और एक जमात ने कुफ्र इख्तियार कर लिया, तो अल्लाह ने, तो हमने ईमान लाने वालों की उनके दुश्मनों के मुकाबले में मदद की और वो गालिब हो गए। ये अल्लाह की सुन्नत है, लेकिन कब? जब अल्लाह के नुमाइंदे की पुकार पर दिल से लब्बैक कहा जाए और जान व माल के साथ लोग अल्लाह के नुमाइंदे की मदद करें। अल्लाह ताला दुनिया में भी फतह और नुसरत का वादा फरमाता है और आखिरत में भी निजात और मगफिरत और हमेशा की अबदी जन्नत का वादा फरमाता है। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।